कम्प्युटर पहिलो खण्डको कुरामा जान्छौँ। ओके अस्तिदेखि मैले मण्डलीमा कसरी चल्ने सम्बन्धित शिक्षा भनेर हामीले तिमोथीलाई चाहिँ पावलले निर्देशन दिएको मण्डलीको शुद्धताको शिक्षालाई रक्षा गर्ने आज्ञा जुन छ। सो मण्डली सही प्रकारले परमेश्वरको ले चाहिँ जे रच्नु भएको थियो, मण्डली कस्तो हुनुपर्छ, कसरी चल्नुपर्छ, त्यहाँ को व्यक्तिले कसरी भूमिका खेल्नुपर्छ, कस कसको के जिम्मेवारी हुन्छ, उनीहरूले कसरी त्यो गर्न सक्छन्, यो सबै कुराहरूको बारेमा चाहिँ हामीले तिमोथीमा तितसमा पहिलो र दोस्रो तिमोथीमा पाउँछौँ। त्यसैले आज चाहिँ हामीले यो टपिक्सलाई हेर्ने होइन, यो चाहिँ पहिलो तिमोथी 3:1-7 अनि यहाँ चाहिँ मैले यसको टपिक्स के दिएको थियो भने मण्डलीको अगुवाहरू भनेर भन्नुपर्ने होला, धेरै जस्तो त्यसरी पनि भनिन्छ, तर यहाँ चाहिँ प्रभुको अगुवाहरू लेखेको छु, द लोर्ड्स लिडर्स, किनभने मण्डली भन्ने बित्तिकै चाहिँ येसुको प्रभुको शरीर, त्यसैले कुनै पनि व्यक्ति त्यो मण्डलीमा केही पनि भूमिका निभाउनु हो भने त्यो प्रभुले चुनिएको प्रभुको सेवा गर्ने प्रभुको इच्छा अनुसार हिँड्ने प्रभुको लिडरहरू अगुवाहरू हुन्। यो कुरो हामीले बुझ्नु पर्यो। हामीले मण्डलीको अगुवाको भूमिकामा अगाडि बढ्छौँ भनेदेखि हामी चाहिँ प्रभुको काम गर्दैछौँ, हाम्रो मालिक चाहिँ प्रभु हुनुहुन्छ, मालिक भन्नुहोस्, डाइरेक्टर भन्नुहोस्। त्यसकारणले यो आजको विषय भयो, तर तपाईँलाई मैले यो मण्डलीमा स्त्रीको भूमिकाको सम्बन्धमा अझै अलिकति बताउन चाहन्छु। अनि यो विषयमा चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने स्त्रीहरूको भूमिकाको सम्बन्धमा धेरै विषय छ बाइबलमा, तर बाइबलले के भन्छ, अहिले संसारको मण्डलीले भनेको कुराहरू अर्कै छ। कतिचोटि मैले भनेको छु नि, स्त्रीको भूमिकाको सम्बन्धमा बाइबलमा विशेष गरी पावलले जुन कुराहरू, पत्रुसले पनि लेखेका छन्, जुन कुराहरू पावल र पत्रुस दुइटैको पत्रमा छ, अनि त्यो विषय लाई चाहिँ मान्छेले विभिन्न किसिमको तर्क दिएर त्यसको इन्टरप्रिटेसन फरक किसिमले गरेर त्यसलाई नपछ्याउने मण्डलीहरू चाहिँ मेजोरिटी मण्डलीहरू देखिन्छ, सायद नेपालमा धेरै जस्तो मण्डली, 1-2 मण्डली बाहेक। त्यसो भए हामी चाहिँ किन भिन्नै, यो एकदमै महत्त्वपूर्ण विषय हो, यसलाई बुझ्न जरुरी छ। अब परमेश्वरको वचनमा के भनेको छ त्यो हामी हेर्छौँ, यो कसैको ओपिनियन हेर्ने कुरा होइन, कसैको विचार हेर्ने कुरा होइन, तपाईँलाई मैले मेरो विचार दिने कुरा होइन, अनि मैले मण्डलीको के भन्छ, परमेश्वरको वचन बाइबलमा के भनेको छ र त्यसलाई कसरी उल्टा गर्न सकिन्छ, के रिजनहरू छन्, के हो त्यसको भन्ने कुराको बारेमा बाइबललाई हामी हेर्न प्रयास गर्छौँ। त्यसैले आज मेरो सुरुवातमा पहिलो 10 मिनट जति मैले यसलाई दिने विचार गरेको छु, मण्डलीमा स्त्रीहरूको, महिलाहरूको भूमिका, उनीहरूले के गर्ने मण्डलीमा, अनि यसको बारेमा मलाई थाहा छ आज पनि मैले प्रश्न पार्न त्यति सक्दिनँ पनि, हुनसक्छ कतिजनाको प्रश्न हुन्छ, हामी त्यो विषयमा अर्को चोटि फेरि कमसेकम 2 क्लास म गर्छु, तर यो तिमोथी सिद्धाएपछि होला, त्यसैले हामी आज जति छोटकरीमा गर्छौँ त्यही। त्यसैले यहाँनिर सुरुवात पहिलो तिमोथी 2:8 तल सुरुमा प्रार्थनाको बारेमा हामीले पहिलो तिमोथी 2 अध्यायमा सिक्दै थियौँ, अनि वास्तवमा मण्डलीको सबभन्दा 1 नम्बरको प्राथमिकतामा राख्नुपर्ने, मण्डलीले सबभन्दा बढी गर्नुपर्ने काम प्रार्थना भनेर हामीले हेरेको छौँ। त्यो प्रार्थनाको बारेमा पनि अझै शिक्षा धेरै छ हामीले बुझ्नुपर्ने होइन, तर यो यहाँनिर स्त्रीहरूको बारेमा पनि लेखिएको कुरा चाहिँ प्रार्थनाको वातावरण कसरी क्रिएट गर्ने, कसरी मेन्टेन गर्ने भन्छ अङ्ग्रेजीमा होइन, त्यस्तो वातावरण कसरी बनाइराख्ने, यो सम्बन्धमा एकअर्काको बारेमा यहाँनिर लेखिएको छ। त्यसैले त्यो मनमा हामी राखिराखौँ होइन। त्यसैले पहिलो तिमोथी 2:8 चाहिँ, यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर बिना क्रोध र बिना विवाद प्रार्थना गरून् भन्ने म चाहन्छु। यसको बारेमा मैले तपाईँलाई धेरै कुराहरू भनिसकेको छु। यो बिना क्रोध, बिना विवाद अनि पवित्र हात, यो तिनवटा पोइन्टको बारेमा चाहिँ एकदम धेरै कुरा छ। त्यस कारणले पवित्र हात भन्ने बित्तिकै त पवित्रता भनेकै कट अफ फ्रम द वर्ल्ड, संसारिक पाप कर्मका हरेक किसिमबाट च्वाट्टै काटेर अलग हुने कुरा हो यो पवित्र भने चाहिँ। त्यो हो, त्यो कुरा हामीले बुझ्नुपर्छ। त्यो बारेमा हामीले सिकेछौँ। आजको विषय तपाईँलाई सरसर्ती म अगाडि बढ्न चाहन्छु। स्त्रीको भूमिका सम्बन्धी कुरालाई हेर्दै गर्दाखेरि म तपाईँलाई केवल यो बाइबलको पदहरू मात्रै पढ्ने, त्यति धेरै यसलाई उल्था गर्न म भ्याउँदिनँ। पहिलो तिमोथी 2:9 यसै गरी, यो शब्द जो छ यसै गरी भन्ने शब्दले चाहिँ योभन्दा अगाडि पुरुषहरूले यो 8 पदमा भनेको कुरासँगै जोडिएर आउँछ। त्यस कारणले यो प्रार्थनाकै विषयमा भन्ने यहाँबाट पनि देखिन्छ कि स्त्रीहरूले सरलता भद्रता साथ सुहाउँदो र सुहाउँदो वस्त्र पहिरिउन्, केशको बढी सिँगार गरेर सुन मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन। अब यसको बारेमा मैले अस्तिको हप्ता पनि तपाईँलाई प्रशस्त भनिसकेको छु। यही सानो कुरालाई लिएर यहाँनिर के छ भनेदेखि सुन के अरे यहाँनिर बहुमूल्य सुन मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन। यहाँनिर तपाईँले धेरै सुन्नु भएको छ, देख्नु भएको छ, मान्छेले यही पदलाई लिएर चाहिँ गहना, यहाँसम्म कि हामी क्रिस्चियनहरूले बेगर त औँठी लाउँछौँ, एक थरी क्रिस्चियनहरू औँठी पनि सुन भएको हुनाले नलगाउनेमा पुग्छन्। यो पदमा यहाँ औँठी नलगाउनु कहीँ पनि भनेको छैन। त्यसो त यहाँ लुगाको पनि कुरा गरेको छ नि, त्यसमा नाङ्गै हिँड्ने त होइन नि त, वस्त्र पहिरेर होइन पनि भनेको छ नि त यहाँ त, होइन? त्यसो मान्छेले कसरी एउटा कुरा भन्छ त्यसले गलत रहेछ भने तपाईँलाई थाहा हुनु पऱ्यो। केशको सिँगार यो पनि नगर्ने हो त, त्यसैले तपाईँले यसरी बुझ्नु पऱ्यो। तर एउटा कुरा के छ भने अङ्ग्रेजीमा एउटा शब्द छ, मोडरेसी इज द बेस्ट पोलिसी। उत्सृङ्खलता उत्सृङ्खलता होइन कि मोडरेट भनेको चाहिँ भद्रता, सरलता, सबैले देख्ने गरी, सबैको एटेन्सन खिच्ने गरी, सबैलाई आकर्षित गर्ने गरी होइन। त्यसैले हामी समाजमा अरूभन्दा धेरै फरक पनि हुँदैनौँ, तर हामी के हुन्छौँ त्यो हाम्रो अर्थ हुन्छ त्यसको, होइन? हामीले लुगा लगाएको अर्थ हुन्छ। सबैले हिजोआज फाटेको पाइन्ट लाउने चलन छ, मलाई त्यो फाटेको पाइन्ट लगाएको मन पर्दैन, बुझ्नुहुन्छ? म फाटेको पाइन्ट लाउने मान्छेको विरोध पनि गर्नु मिल्दैन, तर मेरो विचारमा सरलता फाटेको पाइन्ट पनि नलाउने त्यो पनि हो, होइन? त्यस्तै अब यहाँनिर हामी अर्को पदमा, पहिलो तिमोथी 2:10, तर असल कामद्वारा, यो माथिको चाहिँ एउटा के भन्छ, यो चाहिँ जस्ट द लेन्स भनेको चाहिँ यो हेर्ने एउटा दृष्टिकोण, जसले चाहिँ हामीले यहाँ पावलले भन्नु खोजेको मुख्य कुरा चाहिँ यो असल कामद्वारा सुसज्जित हुन्। अब यो सुन नलगाउने कुरामा चाहिँ मान्छे खुब लागेको छ, उनीहरूले असल कामले सुसज्जित हुने चाहिँ के गरेछ त्यसको बारेमा कहीँ कुरा सुन्नु भएको छ? जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ। त्यस कारणले यहाँनिर असल काम भन्ने कुरालाई बुझ्न जरुरी छ। त्यो असल काम नगर्ने, त्यसको बारेमा ध्यानै नदिने, सबै अरू काम गरेर त केही फाइदा भएन नि, त्यो कुरा हामीले बुझ्नु पऱ्यो। अब यहाँनिर पहिले तिमी के अरे 2:11, स्त्रीले पूर्ण दिनता साथ चुपचाप बसेर सिकुन्। अब यहाँ चाहिँ क्लियर एउटा कुरा छ, चुपचाप बसेर सिकुन्, यसको बारेमा अस्तिको हप्ता पनि मैले तपाईँलाई भनिसकेको छु। त्यसपछि यहाँनिर के छ 12, तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्न, तर तिनी चुपचापै रहन्। यो अघि चुपचाप बसेर सिकुन्, यहाँ पुरुषमाथि अधिकार गरेर पुरुषलाई नसिकाउन्, चुपचाप बसुन् भन्ने यो 2:11 र 12 पदले पहिलो तिमोथी 2 अध्यायमा यो भन्यो, होइन? त्यसपछि 2:13 के भन्यो, किनभने अब यो उदाहरण जो दिएछ यहाँ, कारण आदम नै पहिले सृजिएका हुन्, त्यसपछि हवा, त्यसैले सृष्टिद्वारा नै स्त्रीहरूले, विशेष गरी यो चाहिँ पब्लिक वर्सिपमा, आराधना सेवाको कुरामा, उनीहरूलाई चाहिँ चुपचापै बस्ने मुख्य एउटा कुरा, अर्को कुरा चाहिँ पुरुषमाथि अधिकार नगर्ने, यो 2 पोइन्ट चाहिँ साँच्चै आज्ञा छ, यो चाहिँ हामीले बुझ्नुपर्छ, होइन? यो वचनले सिकाएको कुरा हो। अनि कतिजना मान्छेहरूले यो पावलले लेखेको पत्र चाहिँ यहुदी संस्कृति, यहुदी कल्चर भन्छन्, तर यहाँ तपाईँले के देख्नुहुन्छ, यो कल्चर होइन कि यो क्रिएसनकै कारण छ यहाँ किन त्यसो हुनुपर्छ भन्ने। त्यस कारणले कल्चरको कुरा आउँदै आउँदैन। अर्को कुरा तपाईँलाई म भन्छु, त्यो कल्चर भनेर जुन चाहिँ परमेश्वरको वचन नमानेर अर्को खालको काम गर्ने मण्डलीहरूको जुन ढाँचा आइराखेको छ, अहिलेको अमेरिकाको मण्डलीमा 60% भन्दा बढीले चाहिँ संसारको सबै कुराहरू जुन चाहिँ परमेश्वर निन्दा हुन्छ ती कुराहरूलाई पनि उनीहरूले अप्नाउन थालेको छ। एकदम डरलाग्दो परिस्थिति छ। अर्को एउटा पोइन्ट तपाईँलाई पनि भन्छु, धेरै परिवारहरूमा आफ्नो छोराछोरीहरूलाई परमेश्वरको डरमा, पवित्र आत्मामा अथवा आत्मिकी जीवनमा डोर्याउन नसक्नुको एउटा कारण के छ? परमेश्वरले जुन खालको आज्ञा दिनुभएको छ त्यो पति र पत्नीको बिचमा हुनु पर्यो। अब यसको बारेमा तपाईँलाई मसँग भन्ने यति कुरा छ, तर आज मसँग समय छैन। अब यहाँ पत्नीको लागि मात्रै चुप लाग्ने भने छ होइन, अस्तिको हप्ता सायद मैले तपाईँलाई अलिकति त भनिसकेको छु, यो वचनको अर्थ चाहिँ स्त्रीले कहिल्यै बोल्नै नहुने, स्त्रीले मण्डलीमा प्रार्थना गर्न नहुने, स्त्रीले चाहिँ सधैँ नै ढोका चर्चको ढोका खोलेर भित्र पस्ने बित्तिकै उसले चाहिँ हलो पनि भन्नु नहुने, यस्तो पनि चर्च छन्। त्यो भने होइन, त्यो चाहिँ मैले तपाईँलाई अस्तिको हप्ता पनि देखाइसकेको छु, पहिलो कोरन्थीमा त्यसको बारेमा छ, स्त्रीहरूले प्रार्थना गर्दा र अङ्गवाणी बोल्दाखेरि भनेर त्यहाँ लेखेको छ। त्यसको मतलब पावलकै समयमा मैले धेरैवटा पदहरू देखाइसकेको छु त्यसको बारेमा, स्त्रीहरूले मण्डलीमा प्रार्थना गर्ने कुरा पनि थियो। तैपनि यहाँनिर के छ भनेदेखि, कतिचोटि उनीहरूको अलिकति एग्रेसिभपनाले, एग्रेसिभ भन्दाखेरि चाहिँ अलिक एग्रेसिभ नेपालीमा के भन्छ तपाईँले बुझ्नुहोस्, एग्रेसिभ अलि जिद्दी खालको होइन, अब अहिलेको ने अहिले हजुर
उत्तेजक भन्छ,
अलि उत्तेजित भएर बोल्ने होइन, अलि उत्तेजित भएर बोल्ने, त्यो चाहिँ धेरै जस्तो चाहिँ यो के छ भनेदेखि, त्यो बेलाको ग्रिक भनेको चाहिँ अन्य जातिहरूको बिचमा चाहिँ स्त्रीहरू चाहिँ विभिन्न खालको सरकारी पोस्टहरूमा कछौँ प्रधानमन्त्री राष्ट्रपति हुन्छ नि, त्यो बेलामा पनि त्यस्तो हुने रहेछ, तर यहुदीहरूकोमा चाहिँ हुन्थेन। त्यसमा उनीहरू अलिकति, अनि मण्डलीमा पनि उनीहरूले चाहिँ कतिचोटि समस्या निकाल्ने भएको हुनाले त्यो एउटा पोइन्ट हो। तर बाइबलमा स्वास्नी मान्छेलाई चाहिँ एल्डर र पास्टरको रूपमा चाहिँ अनुमति दिएको छैन, प्रचार गर्ने कुरोको रूपमा चाहिँ दिएको छैन। त्यो कुरो चाहिँ म तपाईँलाई क्लियर गर्न चाहन्छु। त्यसको मुख्य कारण चाहिँ अस्तिको हप्ता मैले भनिसकेको छु, यहाँ पनि भनेको छ, आदम छलिएका होइनन्। पहिलो सुरुमा के छ, आदम पहिला सृष्टि गरिएका हुन्, हवा होइन। दोस्रो चाहिँ छलिएका चाहिँ आदम होइन, स्त्री चाहिँ छलिएको हो। त्यसको मतलब यहाँ स्त्रीले दोष लगाएको पनि होइन, आदम पनि छलिएकै हो पछि त होइन, तर पनि यहाँ एउटा उदाहरण छ। अर्को कुरा मैले तपाईँलाई अस्ति के भनेको थिएँ भने, आदम चाहिँ पहिला सृष्टि भएर, सृष्टिमा पनि आदम पहिला भएको थियो। दोस्रो कुरा, आदमलाई एउटा काम दिएको थियो, त्यो चाहिँ सबै जनावरहरूको नाम राख्ने, अनि त्यो जनावरहरूको नाम राख्नु बेलामा चाहिँ दुई दुई गरिकन, जोडी जोडी गरिकन परमेश्वरले उसको अगाडि ल्याउनु भयो। अब संसारमा यति धेरै जनावरहरू छन्, उसले सबैको नाम राख्नु पऱ्यो भनेपछि त्यो कति समय लाग्यो होला होइन? त्यसको मतलब आदम सृष्टि गरिसकेपछि हवालाई सृष्टि गर्नलाई 10 वर्ष लाग्यो कि 1 वर्ष लाग्यो कि, हामीलाई थाहा छैन नि, त्यो त असीमित कति समय छ थाहा छैन। त्यसो ऊ धेरै अगाडिदेखि सृष्टि भएको थियो, परमेश्वरको योजनामा छुट्टै छ भन्ने कुरा चाहिँ हामीलाई लाग्छ। तर हवा बनाउनु पर्ने योजना त परमेश्वरले त सृष्टिको अगाडि नै गरिसक्नु भएको छ नि, तपाईँ र मलाई सृष्टिको अगाडि उहाँले देखिसक्नु भएको छ, चुनिसक्नु भएको छ, त्यो बाइबलले भन्छ होइन। त्यसैले यो कुरो तपाईँलाई मैले प्रष्ट पारेको थियो। त्यसैले हामीले यही बाइबलका वचन भएको कारणले, यी वचनहरूको कारणले हामी हाम्रो मण्डलीहरूमा स्त्रीहरूलाई वचन प्रचार गर्ने र पास्टर एल्डरको रूपमा नियुक्ति गर्ने काम चाहिँ हामी गर्दैनौँ, किनभने यो परमेश्वरको वचनमा प्रष्ट छ, यति मात्रै हाम्रो विचार हो। तर स्त्रीहरू मण्डलीको सभामा के भन्छ, सेवामा प्रार्थना गर्न नमिल्ने, अगाडि नै आउन नमिल्ने, लिड गर्न नमिल्ने, यस्तो कुराहरू हामी भन्दैनौँ, बुझ्नुभयो? त्यसले कति चर्चहरूले त्यस्तो पनि भन्छ, तर अब बाइबललाई पुरै अरू ठाउँ पनि हेर्नु पर्यो त्यो सबै कुरा, किनभने कति ठाउँमा चाहिँ स्त्रीहरूले पुरुषहरूलाई सिकाएको अवस्था पनि छ बाइबलमा, त्यो पनि अस्ति मैले अलिअलि उदाहरण दिएको थिएँ। यो भयो, अब तपाईँलाई मैले अर्को पढ्न खोजेको, अब क्लियर भयो कि भनेर थाहा छैन, म आई वान्ट टु मेक क्लियर यो के हो भनेर होइन, हाम्रो स्ट्यान्ड के हो त्यो पनि, अनि किन हो त्यो पनि, त्यो तपाईँले बुझ्नु पर्यो, हामी चाहिँ किन यस्तो छौँ, परमेश्वरको वचनलाई हामीले यसलाई कसरी जस्तो अरूले यसलाई अघि मैले पढिसकेँ, पहिला सृजिएका आदम अनि यो सबै कुराहरू जो छ, मैले अरू कुराहरू पनि भने, त्यो कुरोलाई हामी नकार्न सक्दैनौँ नि, अब कतिजनाहरूले नकारेका छन् त्यसलाई चाहिँ कल्चर भनेको छन्, तर यो त क्रिएसन थियो, त्यस कारणले हामीले परमेश्वरको वचन अनुसार गर्नु पर्यो। अब यहाँनिर पत्रुसले के भन्छ त्यो पत्रुसको पनि अलिकति पढ्न चाहन्छु। पहिलो पत्रुस 3:1, पत्नी हो तिमीहरू पनि आफ्ना पतिका अधीनमा रहो र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्नो पत्नीहरूको आचरणले गर्दा शब्द बिना पनि तिनीहरूका पतिको परिवर्तन हु पतिहरूका परिवर्तन कि तिनीहरूका मनको परिवर्तन हुन सक्छ। त्यसैले यहाँनिर के छ, पत्नीहरूले एउटा असल जीवन जिउने, नम्र अधीनमा बस्ने, परमेश्वरमा होइन वचन पालन गरेर जिउने गर्यो भनेदेखि चाहिँ उसको पतिहरूले पनि परिवर्तन हुनसक्छ भन्ने कुरा यहाँनिर हामी पावलले भनेको देख्छौँ। तर अधीनको कुरा यहाँनिर छ, वास्तवमा अधीनको कुरा चाहिँ मैले त्यही अर्को चोटि तपाईँलाई यो अधीनको बारेमा सिकाउँछु भनेको थिएँ, अनि एफिसी 5 अध्यायमा एकदम सुन्दर छ त्यसको बारेमा। तर त्यहाँ पत्नीहरूले अधीनमा बस्ने कुरा 3 चोटि कतिचोटि भनेको छ, एपिसी 5:21 तलतिर। तर त्यहाँनिर पुरुषहरूको लागि, पतिहरूको लागि यति गहिरो, यति के भन्छ त्यसलाई, कठिन कुरा भनौँ, अथवा पत्नीहरूलाई चाहिँ येशु ख्रिस्टले मण्डलीलाई गरेको प्रेम जस्तै प्रेम गर्ने। अनि येशु ख्रिस्टले मण्डलीलाई प्रेम गर्दाखेरि मण्डलीले येशु प्रभुलाई राम्रो नगर्दाखेरि पनि प्रेम गर्नुभएको छ नि त। त्यसैले पत्नीहरूले जे सुकै गरे पनि पतिले आफ्नो प्रेम बदल्न मिल्दैन क्या, यो कुरो चाहिँ धेरै जस्तोले बुझ्दैन, किनभने नत्र भने पुरुषले स्त्रीलाई चाहिँ दुःख दिनु हुँदैन नि त, होइन, माया गऱ्यो भने त दुःख कहाँ दिन्छ। त्यसैले यो कुरा अलिकति बुझ्नुपर्छ, त्यो वचनलाई प्रष्टसँग लिनु पर्यो, उनीहरूलाई पनि आदर गर्नुपर्छ। मैले त्यो चाहिँ तपाईँलाई पत्रुस 7:7 यहाँनिर लेखेको छ, यो पनि तपाईँलाई भनेको थिएँ, पति हो त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस भनेको चाहिँ यो उनीहरूसँग अन्डरस्ट्यान्डिङमा बस्नु पर्यो, होइन, उनीहरूलाई संवेदन भएर बताउनु पर्यो, एउटा मन भएर मिलेर बस्नु पर्यो, स्त्रीलाई अबला ठानी आदर गर्ने गर, यो आदर गर्ने कुरा पनि छ नि त यहाँ, स्त्रीलाई आदरै गर्नुपर्छ नि, त्यसलाई तुच्छ ठान्नु मिलेन, किनकि तिमीहरू जीवनका अनुग्रहका साझे हकदार हो, किनभने परमेश्वरको अनुग्रह हामीलाई आउने कुरा चाहिँ बराबरी हो, यस हेतुले कि तिमीहरूको प्रार्थनामा बाधा नहोस्। अर्को कुरा, पति र पत्नीको बिचमा जब त्यहाँनिर सही खालको सम्बन्ध व्यवहार हुँदैन, आधार हुँदैन, साँचो प्रेम हुँदैन भनेदेखि चाहिँ के हुन्छ, परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्न। अब यो प्रार्थनाको बारेमा तपाईँलाई छुट्टै अर्को विषय मैले भन्नु मन लाग्छ, तर हामी त्यसको बारेमा हेरिरहेको छैनौँ। त्यसैले यहाँनिर पहिलो पत्रुस 3:2 के छ, तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ। अघि यहाँ पुरुषहरूको परिवर्तन, त्यो चाहिँ के छ भने कोही कोही केटी मान्छेहरूको चाहिँ श्रीमान ख्रिस्चियन छैन भनेदेखि चाहिँ यो कुरा लेखिएको छ यहाँनिर, अथवा ठिकैको ख्रिस्चियन छ भने पनि उसको श्रीमतीले त्यो आफ्नो पतिलाई चाहिँ अझै आत्मिक रूपमा बढाउन सक्ने रहेछ, यो कुरा हामी देख्छौँ, होइन, शुद्धता र श्रद्धा स्त्रीहरूको बारेमा लेखिरहेछ यहाँनिर, होइन, हामी शुद्ध हुनु पर्यो र श्रद्धा गर्ने हुनु पर्यो। अर्को कुरो, केशको सिँगार, अब अघि नै तपाईँलाई मैले केशको बारेमा, सुनको बारेमा, सिँगारको बारेमा कुरा गरेको थिएँ नि, यहाँ पत्रुसले पनि ठ्याक्कै लेख्छ 3:3, पहिलो पत्रुस, केशको सिँगार, सुनको गहना पात र दामी वस्त्र तिमीहरूको बाहिरी सिँगार पटार नहोस्। भनेको मतलब यो त्यो लाउँदै नलाउनु होइन कि, त्यसमा एकदमै त्यो झकी झकाउ पारेर मान्छेलाई आकर्षित गर्ने गरी नहोस्, त्यो भन्न खोजेको यहाँ पनि त्यही कुरा। अब यहाँनिर फेरि मैले भने नि, यो सुनै नलगाउने मान्छे हामी भेट्छौँ, तर वस्त्र नलगाउने मान्छे, सिँगार कपाल नकोर्ने मान्छे त भेट्दैनौँ नि, यहाँ त कपालको बारेमा पनि भनेको छ, होइन, त्यो कुरा तपाईँले बुझिराख्नुहोस्। एनिवे, सो यहाँनिर फेरि पनि यो पत्नीहरूकै बारेमा, पहिलो पत्रुस 3:4, तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ। यहाँनिर चाहिँ अझै गहिरो कुरा उनले भन्छन् स्त्रीहरूलाई। त्यसैले यहाँ बाहिर कुरा होइन कि, भित्र कुरा, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान छ। त्यसैले हाम्रो हृदय कस्तो छ परमेश्वरको दृष्टिमा मूल्यवान छ, हामी हृदयमा कस्ता छौँ। पहिलो पत्रुस 3:5, किनकि यही किसिमले अघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिँगार गर्थे र आफ्नो पतिका अधीनमा बस्थे। अघि भनेको चाहिँ पुरानो नियममा जुन छन् नि, अब्राहम, मोसा, उनीहरूको श्रीमतीहरूको बारेमा हामीले हेऱ्यौँ भनेदेखि पुरानो नियममा यो कुराहरू हामी त्यहाँ देख्दछौँ, त्यो कुराहरू यहाँ भनिएको छ। त्यसकारणले फेरि पनि अघि हामीले पावलले भन्दाखेरि चाहिँ भद्र र तडक भडक नभएको भन्ने कुरा हामीले हेरेको थियौँ। अब यहाँनिर एउटा पद पहिलो पत्रुस 3:6 साराले, यहाँनिर अब्राहमको श्रीमती साराले, जस्तै जसले अब्राहमलाई स्वामी भनेर तिनको आज्ञा पालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यो भने, कुनै कुरामा भयभीत भएनौ भने, तिमीहरू उनकै छोरीहरू ठहरिने छौ, साराको छोरीहरू ठहरिने छौ भनेर यहाँ लेखिएको छ। अब अर्को तपाईँलाई पहिलो कोरन्थीमा पनि, सबै त मैले राखेको छैन तर के पहिलो कोरन्थीको पनि केही कुराहरू यहाँनिर म पढ्न चाहन्छु, जुन चाहिँ स्त्रीहरूको मण्डलीमा भूमिकाको बारेमा, यहाँनिर 11:3 यो चाहिँ हेडसिपको बारेमा हो। शिर, पतिको शिर चाहिँ, पति चाहिँ स्त्रीको शिर, पत्नीको शिर चाहिँ उसको श्रीमान भन्ने जुन कुरा छ, अनि पतिको शिर चाहिँ येशु ख्रिस्ट भन्ने चाहिँ, यसको बारेमा हामी अर्को दिन सिक्छौँ। तर खालि बाइबलको पद म पढ्न चाहन्छु यहाँनिर पहिलो कोरिन्थी 13:3, तर तिमीहरूले यो बुझ भन्ने म चाहन्छु कि हरेक मानिसको शिर ख्रिस्ट हुनुहुन्छ, ख्रिस्टको शिर तिनको पति हो, के भन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रिस्टको शिर चाहिँ परमेश्वर हुनुहुन्छ। अनि यहाँनिर 4 प्रार्थना गर्दा वा अगमबाणी बोल्दा आफ्नो शिर ढाक्ने मानिस भने चाहिँ पुरुष ले आफ्नो शिरको अपमान गर्छ। शिर भनेको चाहिँ येशु ख्रिस्ट, यहाँनिर बुझ्नुपर्छ। अनि यहाँनिर अर्को चाहिँ 5 पहिलो कोरिन्थी 11, तर शिर खुल्ला राखेर प्रार्थना गर्ने अथवा अगमबाणी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्छ, किनकि त्यो तिनले आफ्नो केस खौरेको जस्तो हो। अब यहाँनिर अगमबाणीको सम्बन्धमा तपाईँलाई मैले घरिघरि भनिराखेको छु, पहिलाको अगमवक्ताहरूले बोलेको जस्तो अगमबाणी अहिले नयाँ नियममा होइन। अहिले नयाँ नियमको अगमबाणी भनेको चाहिँ परमेश्वरको लेखिसकेको वचनलाई वर्णन गर्ने सम्बन्धमा, अथवा त्यही वचन सम्बन्धी केही कुरा प्रकट भएको छ भने मान्छेहरूलाई त्यसको बारेमा बताउने, त्यो कुरा मान्छेले परमेश्वरले उसलाई त्यो हृदयमा दिएको हुन्छ, तर त्यो वचनमा हुन्छ, नयाँ कुरा केही भन्ने होइन। त्यसैले आजकल कतिजनाले यो अगमबाणी बोल्ने कुरालाई छुट्टै गरिरहेका छन्, त्यस्तो त्यो गलत हुन्छ, त्यो बाइबलीय होइन। त्यो कुरा तपाईँलाई म फेरि सम्झाउन चाहन्छु। तर यहाँ शिर, स्त्रीहरूले शिर ढाक्ने कुरा र पुरुषहरूले शिरमा केही नराख्ने कुरा चाहिँ यहाँ प्रष्ट लेखिएको छ पहिलो कोरिन्थी 11:8, किनकि पुरुष स्त्रीबाट बनिएको होइन, तर स्त्री चाहिँ पुरुषबाट बनिएको हो। यहाँ अर्को उदाहरण छ, यहाँ कल्चरको उदाहरण छैन। त्यही कारण तर मान्छेहरूले किन कल्चर भनेर चाहिँ त्यो गरिरहेछन्, त्यस कारण म के भन्छु भने यो मान्छेहरूको ओपिनियनको पछि लाग्दाखेरि हामीले परमेश्वरको विरुद्धमा जान्छौँ। पहिलो कोरिन्थी 11:9 स्त्रीको निम्ति पुरुष सृष्टि भएको होइन, तर स्त्री पुरुषको निम्ति हो, यो परमेश्वरको वचनमा लेखेको हुनाले यसलाई हामीले लिनु पर्यो। 10 पहिलो कोरिन्थी 11, यसै कारण स्वर्गदूतहरूको खातिर पनि स्त्रीले अधिकारको चिन्हको रूपमा आफ्नो शिर ढाक्नुपर्छ। अब यहाँनिर पहिलो कोरिन्थी 11:11, तरै पनि प्रभुमा पुरुषबाट स्त्री स्वतन्त्र हुँदिन, न त स्त्रीबाट पुरुष नै। यहाँनिर अर्को 12 छ 11 पहिलो कोरिन्थी, किनकि जसरी पुरुषबाट स्त्री बनी त्यसै गरी नै पुरुष स्त्रीबाट जन्मन्छ, तर सब थोक चाहिँ परमेश्वरबाटै आउँछ। यो हेडसिपको सम्बन्धमा हामी अर्को दिन यसको बारेमा अझै हेर्नेछौँ। अब यहाँनिर अन्तिम तपाईँलाई मैले पहिलो कोरिन्थी 14:34-35 पढ्छु, स्त्रीहरूको बारेमा यहाँ पनि लेखेको छ। 34 स्त्रीहरू मण्डलीको सभामा चुपचाप रहन्, तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भने झैँ तिनीहरू अधीनमा रहन्। अर्को छ 35, केही कुराको बारेमा तिनीहरू सोध्न चाहन्छन् भने घरमा आफ्ना पतिलाई सोधन्, किनभने मण्डलीमा स्त्रीहरूले बोल्नु शर्मको कुरो हो। त्यसैले यी कुराहरू चाहिँ यो वचनमा लेखिएको छ। अब यसको बारेमा तपाईँलाई मैले अलिकति प्रष्ट भन्नलाई मसँग समय छैन, धेरै कुराहरू यसको बारेमा भन्न सकिन्छ, तर यति भन्दै गर्दा क्लियर हामीले स्त्रीको भूमिका मण्डलीको बारेमा के सिक्यौँ भने, पहिलो कुरा चाहिँ मण्डलीमा, अब यो एल्डर डिकनको बारेमा त हामीले अझै हेर्नै बाँकी छ, त्यो टपिक्स आउँदैछ, तर अनि अस्तिको हप्ता सायद मैले तपाईँलाई थुप्रै कारणहरू दिइसकेको छु, तपाईँले गएर सुन्न सक्नुहुन्छ। किन स्त्रीहरूलाई चाहिँ हामीले मण्डलीको एल्डर अथवा बिसप अथवा पास्टर बनाउन सक्दैनौँ र उनीहरूलाई मण्डलीको मेन सेवामा प्रचार गर्ने अनुमति दिन सक्दैनौँ? त्यो कुरो बाइबलमा क्लियर छ, अनि हाम्रो मण्डलीमा दिँदैनौँ। उनीहरूले सिकाउन सक्छ घरेलु सङ्गतिमा, सन्डे अब सन्डे स्कुल नानीहरूको त जहिले नै सिकाइरहेछ, कुनै पुरुषलाई व्यक्तिगत रूपमा सिकाउन सक्छ ख्रिस्टको बारेमा। त्यो बाइबलमा थुप्रो उदाहरण छ, जे कुरा बाइबलमा छँदैछ त्यो कुरा त हामीले नाइ भन्न मिल्दैन। कुरो बुझ्नुहुन्छ? जब हामीले बाइबलमा होला, अब यसो भन्दै गर्दाखेरि स्त्रीहरूलाई कस्तो लाग्छ मलाई थाहा छैन, म चाहिँ स्त्री होइन, तर म के भन्छु भने योभन्दा धेरै वर्ष अगाडि एउटा युएमएनको मिसिनरीसँग मेरो डिस्कस परेको थियो। म सधैँ यही विश्वास गर्छु, मेरो अहिलेको होइन, मैले विश्वास गरे दिनदेखिको विश्वास हो यो, स्त्रीहरू एल्डर अथवा पास्टर हुने कुरा मलाई सहमति पहिल्यै थिएन, किनभने परमेश्वरको वचनमा क्लियर थियो। अनि एकचोटि युएमएनको कन्फरेन्स चाहिँ त्यो बालाजीमा थियो, अनि दुई तिनजना मान्छेहरू, एउटा त साथी नै हो, कहिलेकाहीँ धेरै लामो समयदेखि भइराखेको साथी, डिस्कस गर्दै गर्दा त्यो गहिरो विषय आफ्नो डक्ट्रिनको विश्वासको विषयमा पढ्दाखेरि कहिलेकाहीँ उनीहरू यति फरक हुन्छन् कि त्यो डिस्कसमा समस्या हुन्छ। त्यस कारण म हिजो आज त्यति धेरै डिस्कस पनि गर्दिनँ उसको विचार थाहा पाउने बित्तिकै, किनभने मान्छेको आफ्नो विचार गर्ने आफ्नो कुरा हो। तर त्यहाँ उनीहरूले, अनि मैले उनीहरूलाई एउटा कुरा भनेको मलाई आज पनि याद आउँछ क्या, उनीहरूले चाहिँ मेरो कुरा सुन्न चाहन, उनीहरूले त्यही कल्चरको उदाहरण दियो, त्यसको बारेमा मैले धेरै अध्ययन गरेको छु। त्यही कारण तपाईँलाई आज मैले क्लियर भनेको छु कसरी हामी, किन चाहिँ हामी स्त्रीहरूलाई एल्डर या पास्टर मण्डलीको मेन अगुवाको रूपमा चुन्दैनौँ भन्ने कुरो बाइबलमा प्रष्ट सबै कुरा छ त्यो कारणले। र उनीहरूलाई मैले त्यतिखेर भनेको पोइन्ट तपाईँलाई आज सम्झना भएर भन्दैछु। उनीहरूलाई मैले के भनेको थिएँ भने, म तपाईँ जस्तै स्त्री भएको भए अनि बाइबलमा यो पद मैले देखेँ भने होइन, मैले पनि प्रचार गर्न पाउनुपर्छ, पास्टर हुनुपर्छ, एल्डर हुनुपर्छ भन्ने भन्दा त्यो हुनु पनि पाउँथ्यो होला रे, तर म चाहिँ नहुनेतिर चाहिँ रोज्थेँ, किनभने म चाहिँ परमेश्वरको इच्छा चाहिँ के हो जति गाह्रोसँग मतलब छैन, परमेश्वरले मलाई के भनेको छ त्यो चाहिँ मेरो, हामी सबैको त्यस्तो हुनुपर्छ नि, परमेश्वरको इच्छा के हो त्यो चाहिँ गर्न चाहनुपर्छ नि, सजिलो र मनपर्ने होइन। त्यही कारणले कतिचोटि हामी, एउटा पोइन्ट तपाईँले बुझ्नुपर्छ, हाम्रो क्रिस्चियन विश्वास अथवा मण्डलीको शिक्षा डक्ट्रिन भन्छ, अनि हामी मण्डली कसरी सञ्चालन हुने, यो डेमोक्रेटिक होइन, हामी कहिलेकाहीँ डेमोक्रेटिकको धङ धङ चल्या हुन्छ क्या, मेरो इच्छा त छैन यसमा भन्ने विचार गर्छ क्या, होइन, परमेश्वरको इच्छा बाहेक हामीले केही गर्न सक्दैनौँ। त्यसैले बाइबलमा मण्डली सञ्चालन थियोक्रेटिक भन्छ, परमेश्वरको सिद्धान्त, तपाईँ मैले जुनसुकै कुरा पनि परमेश्वरको सिद्धान्तमा हामीले आफैलाई राख्नुपर्छ, यो कुरा तपाईँलाई म सम्झाउन चाहन्छु, किनभने मैले विश्वास गरेकै बाइबलको कारणले, परमेश्वरको सत्यताको कारणले, येशु प्रभुको कारणले। अनि यहाँनिर मान्छेले तँ चाहिँ यसो गरे नि हुन्छ उसो गरे नि हुन्छ भन्न लाग्यो भने मेरो विश्वास त म छोड्न सक्दिनँ नि, मेरो विश्वास त ख्रिस्टको वचनमा छ नि, उहाँले जे भनेको हो त्यो कुरा त म त्यस्तै लिन चाहन्छु नि, मान्छेले के भन्यो त्यो बाटो जाने विचार छैन नि, किनभने म त ख्रिस्टलाई पछ्याएको हो नि, बुझ्नुहुन्छ, किन बाइबल भनेको त ख्रिस्टको वचन हो नि, यो मान्छेको वचन होइन नि, पावलको वचन पनि होइन नि, खासमा परमेश्वरको वचन हो। त्यस कारण यो कुरो हो हामीले प्रष्ट बुझ्नु पर्यो। अब यो विषयलाई यहीँ राखेर अब अलिकति छ टाइम, आजको विषयमा हामी जान्छौँ। आजको विषयको कुरा गर्दाखेरि हामी यो अगुवा, प्रभुको अगुवा लिडरसिप, जुन चाहिँ पहिलो तिमोथी 3:1-7 पहिला काम चाहिँ म त्यही पढ्ने विचार गर्छु। यसमा चाहिँ विशेष गरी एल्डर अथवा बिसपको बारेमा लेखिएको छ, हामी चाहिँ पास्टर पनि भन्ने गर्छौँ यसलाई, होइन। अनि त्यो चाहिँ के छ, यो भनाइ विश्वासी के छ, यदि कुनै मानिसले बिसपको काम गर्ने चाहना गर्छ भने त्यसले असल कामको इच्छा गर्छ। यहाँ बिसप भने छ, त्यसैले यहाँनिर के दिएको छ भने यो बिसपको काम गर्ने, यहाँनिर बिसप हुने भनेको छैन है, बिसपको काम गर्ने भनेको छ, होइन, त्यो चाहिँ असल कुरा हो, नोबेल भन्छ अङ्ग्रेजीमा। अर्को कुरा, दोस्रो पद, यसकारण बिसप चाहिँ, अब त्यो बिसप अथवा एल्डर पास्टर हामी तिनवटा शब्द चलाउँछौँ त्यसमा, त्यो एउटै पद हो, एउटै कुरा हो, त्यसलाई एउटै कुरा भन्न खोजे, एउटै पदलाई भनिरहेछ, एउटै कामलाई। अब पहिलो तिमोथी 3:2 यसकारण बिसप चाहिँ कसैले, अब यहाँनिर योग्यताको कुरा आयो, रिक्वायरमेन्ट्स, क्वालिफिकेसन, होइन, कसैले दोष लगाउन नसक्ने एउटै पत्नीका पति संयमी, समझदार, सम्मानित, अतिथि सत्कार गर्ने, सुयोग्य शिक्षक हुन्। अनि यहाँ 3 पदमा मतवाला र रिसा होइन, तर यिनी विनम्र, झगडा नगर्ने, धनको लोभ नगर्ने। लोभी कहिले पनि परमेश्वरको मण्डलीमा एल्डर अथवा पास्टर अथवा डिकन हुनु, के अरे डिकन पनि हुन सक्दैन, तर हामी एल्डरको कुरा गरिरहेछौँ, बिसपको कुरा गरिरहेछौँ। पहिलो तिमोथी 3:4 आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोराछोरीहरूलाई आदरपूर्वक आज्ञा पालन गर्ने बनाऊ। त्यसैले त्यो त्यो पदको लागि चाहिँ, त्यो कामको लागि चाहिँ उसले आफ्नो छोराछोरीलाई पनि विश्वासमा डोर्याएको हुनु पर्यो। यो पोइन्ट हो। यदि हामीले आफ्नो छोराछोरीलाई सही बाटो लगाउन सकेका छैनौँ भनेदेखि चाहिँ हामी त्यो योग्य, त्यसको योग्य छैनौँ। पहिलो तिमोथी 3:5 यदि कुनै मानिसले आफ्ना घरकाहरूलाई तह लगाउन जान्दैन भने तिनले परमेश्वरको मण्डलीको रेखदेख कसरी गर्न सक्छ? त्यो कुरो यहाँ छ। अर्को 6 पदमा पहिलो तिमोथी 3:3 तिनी नयाँ विश्वासी नहुन्। यो अर्को महत्त्वपूर्ण पोइन्ट छ। तिनी भनेको त्यो बिसप अथवा एल्डर हुने व्यक्ति चाहिँ नयाँ विश्वासी नहोस्, नत्र त घमण्डले फुलेर तिनी दियाबलसले पाउने दण्डमा पर्नेछन्। अब अन्तिम 7 पद हामी हेर्छौँ। फेरि बाहिरकाहरूको दृष्टिमा पनि तिनीहरू असल ठहरिनुपर्छ, नत्र त तिनी निन्दा र दियाबलसको पासोमा पर्नेछन्। त्यसकारणले रेपुटेसन भनेको चाहिँ मण्डलीभित्र मात्रै होइन कि मण्डली बाहिर पनि, कुनै व्यक्ति मण्डलीमा एल्डर, डिक एल्डर अथवा पास्टर अथवा बिसप हुने हो भने, अङ्ग्रेजीमा ओभरसियर पनि भनेको छ, उसको चाहिँ बाहिर पनि उसको नाम ठिक हुनु पर्यो, उसको गवाही, उसको चरित्र ठिक हुनु पर्यो भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसकारणले हामी आजको विषयमा अब लाग्नेछौँ, विशेष गरिकन विभिन्न मण्डली समुदायमा। अब यो, अब हामीले के सिकिरहेका छौँ भने, या मण्डलीको बारेमा, मण्डली कसरी चल्नुपर्छ भन्ने शिक्षाको बारेमा हामी हेर्दैछौँ। अनि चर्चमा के कुरा हुन्छ, कस्तो कस्तो योग्यताको हुन्छ, उनीहरूको भूमिका काम के हुन्छ, मण्डलीलाई मण्डली कसरी भन्न सकिन्छ, त्यो मण्डलीको वृद्धि कसरी हुन्छ, यो सबै कुराको बारेमा हामी हेरिरहेको छौँ। तिमोथीमा पावलले त्यही कुरा सिकाइरहेको छ, किनभने मण्डली नयाँ नियममा परमेश्वरको वचनमा के भनेको छ त्यो अनुसार हुनु पर्यो, किनभने मण्डलीको सुरुवात, सुरु गर्ने येशु ख्रिस्त आफै हुनुहुन्छ र त्यसलाई बनाउने उहाँ नै हुनुहुन्छ। त्यही कारण त्यसको शिर उहाँ नै हुनुहुन्छ। त्यो चाहिँ केवल परमेश्वरको इच्छा अनुसार मण्डली चलेको हुनुपर्छ, यो कुरा हामी बुझ्दछौँ। सो विभिन्न, अब यहाँनिर तपाईँलाई म के भन्न चाहन्छु भने, यो पदहरूको बारेमा कुरा गर्दै गर्दाखेरि विभिन्न मण्डलीहरूले, समुदायहरू हुन्छन्, उनीहरूले यो हामीले जुन चाहिँ हाम्रो परिप्रेक्ष्यमा चाहिँ एल्डर भन्छौँ हामी, पास्टर भन्छौँ, अर्को डिकन पनि भन्छौँ, होइन, डिकनको बारेमा चाहिँ पहिलो तिमोथी 3:8 तलतिर हामी हेर्छौँ पछि। त्यसैले तर अरू चर्चहरूमा चाहिँ त्यही पदहरूलाई अरू अरू पनि कुरा भनेको हामी पाएका छौँ। विभिन्न मण्डली समुदायहरू, सम्प्रदायहरू, डिनोमिनेसन भन्छ, जस्तो बप्तिसहरूले के भन्छ, डिकन र उनीहरूले चाहिँ पास्टर र बप्तिसहरू डिकन भन्छन् भने, प्रेस्बेटेरियनहरू चाहिँ एल्डर भन्छन्। ब्याप्टिस्टहरू चाहिँ पास्टर र डिकनहरू हुँदो रहेछ, र प्रेस्बेटेरियन चर्चहरूमा चाहिँ पास्टर एल्डरहरू हुन्छ। अर्को मेथोडिस्टमा चाहिँ, मेथोडिस्ट चर्चमा चाहिँ स्टेवार्ड अथवा बिसप, मेथोडिस्टमा। अर्को एपिस्केपल चर्च भन्छ, मेथोडिस्टमा चाहिँ स्टेवार्ड अथवा बिसप भनेर भन्छन् यो पदलाई भनेदेखि। एपिस्केपल भनेको चाहिँ एङ्ग्लिकन चर्च पनि भन्छ, नेपालमा एङ्ग्लिकन चर्चको पनि मैले थाहा छ, चर्च अफ इङ्ग्ल्यान्ड चाहिँ एङ्ग्लिकन चर्च हो, अमेरिकामा त्यही चर्चले एपिस्केपल भन्छ। अनि उनीहरूले चाहिँ रेक्टर र भिकार भन्दो रहेछ, उनीहरूकोमा चाहिँ यो पदलाई त्यसो भन्छन्। अब क्याथोलिकहरूले के भन्छ, बिसपी र क्याथलिकहरूले चाहिँ बिसप अनि प्रिस्ट भनेर भन्छ, होइन? प्राय सम्प्रदायहरूमा प्रचारकको काम गर्ने अगुवालाई चाहिँ पास्टर नै भन्छ, प्रायमा जसले प्रचार गर्ने काम गर्छ उसलाई चाहिँ पास्टर भन्छ, होइन? अथवा उनीहरूले मिनिस्टर पनि भन्छन्। वास्तवमा मिनिस्टर भनेको चाहिँ हाम्रो चाहिँ मन्त्री भन्ने चलन हुन्छ, मिनिस्टर भनेको चाहिँ मिनिस्ट्री गर्ने। अनि कतिचोटि मलाई कसैले सोध्यो हो, जस्तो एयरपोर्टमा इमिग्रेसनमा सोध्यो भने के काम गर्छस् भन्यो भने कहिलेकाहीँ मैले म मिनिस्टर हुँ भन्छु, अनि उनीहरूले कुरो बुझ्छ। अब नेपालमा चाहिँ बुझ्दैन, नेपालमा मिनिस्टर भन्छ त के म मन्त्री भन्छ, होइन? त्यो अर्कै विषय भयो। त्यो मिनिस्टर भने चाहिँ मिनिस्ट्री गर्ने, होइन? प्रचार गर्ने मान्छेलाई मिनिस्टर पनि भनिन्छ। तर हामी जब वचनमा हेर्छौँ यी सबै कुराहरू एकदम सिम्पल, वचनमा चाहिँ त्यस्तो धेरै कुराहरू छैन, सिम्पल पाउँछौँ। सुरुको मण्डलीमा चाहिँ अगुवाहरूका दुई किसिमको मात्रै हुन्थ्यो, दुई प्रकारको त्यो पोजिसन हुन्थ्यो, जसले चाहिँ त्यो सेवा हुन्थ्यो, सेवा अनुसारको पोजिसन हो। दुई किसिमको मात्रै पाइन्छ सुरुको मण्डलीमा। अनि त्यो दुई किसिममा चाहिँ चाहिँ के थियो भने एउटा चाहिँ एल्डरहरू, अर्को चाहिँ डिकनहरू। पहिलो तिमोथी 3 पावलले मण्डलीका अगुवाहरूको विषयमा बताउँदाखेरि पहिलो तिमोथी 3:1-7 चाहिँ एल्डरहरूको बारेमा, त्यसपछि 8 तल्तिर चाहिँ डिकनहरूको बारेमा बताएका छन्। त्यसैले सुरुको मण्डलीमा अथवा बाइबलमा लेखिएको पदहरू त्यो छन्, होइन? अथवा त्यहाँ कतिचोटि चाहिँ हामीले बिसप अथवा ओभरसियर भन्ने शब्द पनि पाउँछौँ। ओभरसियर भनेको चाहिँ अर्को गोठालो भन्ने शब्दहरू पनि पाउँछौँ। सो यहाँ पावलले मण्डलीका अगुवाहरूका योग्यता र मण्डलीमा डिकनहरूको उनीहरूको जिम्मेवारी, होइन, एल्डरहरूको अथवा अगुवाहरूको योग्यता र जिम्मेवारी, उनीहरूले के काम गर्नुपर्छ भन्ने बारेमा शिक्षा दिएका छन्, होइन? पहिलो तिमोथी 3:1 यहाँनिर के लेखेको छ भने पावलले त्यहाँनिर सुरु गर्दाखेरि यो भनाइ विश्वासयोग्य छ। हो, तपाईँलाई मैले त्यो एक पद पढेँ भनेदेखि यहाँनिर के छ, यो भनाइ विश्वासयोग्य छ। अस्ति पहिलो अध्यायमै पढ्दाखेरि तपाईँलाई के भनेको थियो भने यो भनाइ विश्वासयोग्य छ। जस्तो येशुप्रभुले जहिले पनि भन्दाखेरि साँच्चै साँच्चै भनेर त्यो शब्द जो सुरु गर्नुहुन्थ्यो, पावलले उनले लेखेको पत्रमा यो कुराहरू कतिचोटि भनेर मैले भनेको थिएँ तपाईँलाई, उनले सुरु गर्छन्। त्यसैले उनले जब यो भनाइ विश्वासयोग्य छ भनेर भन्छन् नि, त्यो येशुप्रभुले साँच्चै साँच्चै भने जस्तै अब उनले जुन कुरा भन्न लागिरहेका छन् त्यो कुरा चाहिँ एकदम महत्त्वपूर्ण छ भनेर जोड दिएको हुन्छ। यसलाई बेसरी ध्यान दिनुपर्ने हुन्छ, यो जब यो कुरा हुन्छ नि त्यसपछिको कुरा चाहिँ महत्त्वपूर्ण आउँछ भनेर हामीले बुझ्नुपर्छ। अनि यदि कुनै मानिसले बिसपको काम गर्ने चाहना गर्छ भने त्यसले असलै कामको इच्छा गर्छ। त्यसकारण यहाँनिर के छ भनेदेखि बिसपको काम गर्ने चाहने मान्छेले चाहिँ असलै कामको इच्छा गर्छ। त्यसकारणले मतलब के छ भनेदेखि पावलले यहाँ जोड दिएका छन्, मण्डलीमा जो मानिस लिडरसिपमा अथवा ओभरसियर अथवा बिसप हुन को काम गर्न चाहन्छ त्यो चाहिँ एउटा असल असल काम गर त्यो असलको कुराको इच्छा हो। अर्को शब्दमा भन्नुपर्दा चाहिँ एल्डर वा बिसपको रोल या त्यसको भूमिका गर्नु चाहिँ मण्डलीमा एउटा जिम्मेवार काम हो, त्यो चाहिँ महत्त्वपूर्ण काम हो, होइन? त्यो कुरो यहाँ बुझिन्छ। यहाँ प्रेरित पावलले अगुवाको सेवाको महत्त्वलाई जोड दिएका छन्। त्यसको केही कारणहरू छन्, हामीले त्यो कारणहरूको बारेमा हेर्नेछौँ। पहिलो कारण चाहिँ येशूले मण्डलीको सुरुवात गर्दै उहाँले मण्डली एल्डर या बिसपको कुरा गर्नुभएको छ। त्यो एल्डर या बिसप मण्डलीको सुरु गर्दा नै यो एल्डर बिसप मण्डलीमा कस्तो कस्तो कामहरू यो सबैको रचना गर्ने चाहिँ येशुप्रभु आफै हुनुहुन्छ, होइन? ताकि मण्डलीमा उनीहरूले अगुवाको रूपमा जुन आवश्यक पर्ने मण्डलीको सेवालाई सही प्रकारले चलाउन सकुन्। एल्डरको सेवा वा भूमिका मानिसको बुद्धि वा मानिसले सुरु गरेको कुरा होइन, उनीहरूले रचेको कुरा होइन। यो एल्डर डिकन भन्ने कुरा जो मण्डलीमा छ यो मानिसले रचेको कुरा होइन, अगुवाको सेवाको काम येशुप्रभुले आफै रच्नु भएको, उहाँले नियुक्त गर्नुभएको, उहाँले सुरु गर्नुभएको कुरा हो। अनि किनभनेदेखि त्यो हरेक मण्डली जीवित साँचो मण्डली जुन ठाउँमा चाहिँ हामीले एल्डर अथवा बिसप अथवा अगुवाको कुरा गर्दैछौँ त्यो मण्डलीको शिर चाहिँ यसो आफै हुनुहुन्छ। मण्डली सञ्चालन कस्ता अगुवाहरूले गर्नुपर्छ र उनीहरूले कसरी गर्नुपर्छ भन्ने कुराको निश्चय पनि कसले गर्नुभयो? यसु प्रभुले गर्नुभयो। अगुवाहरू मण्डली कसरी, अगुवाहरू चाहिँ मण्डलीमा कसरी चल्नुपर्छ भन्ने निर्णय पनि यसु प्रभुले नै गर्नुभयो। यसु प्रभुले नै यो सबै कुरा सेट गर्नुभयो। जे जे कुरा हामी यहाँ देखिरहेछौँ, यो कसैले अरूले ल्याएको कुरा होइन, पहिला नै, किनभने उहाँले जस्तो स्त्री पुरुषको कुरा गर्दा पनि आदमलाई पहिला सृष्टि गरेर आदमद्वारा कति धेरै कुराहरू गराएर त्यसपछि आदमबाट हवालाई बनाउनु भयो, अनि हवालाई चाहिँ आदमको स्विट हेल्पमेट भन्छ अङ्ग्रेजीमा, असल सहयोगी, नोकर पनि होइन मालिक पनि होइन, होइन त्यो कुरो हामीले त्यहाँ देख्छौँ नि। त्यसरी परमेश्वरले यो सबै कुरा गर्नुभयो। तर आज दुःखलाग्दो कुरा चाहिँ के छ भने, कति मण्डलीहरूमा चाहिँ संसारिक तरिकाले, संसारिक संस्था र सङ्गठनहरूको जुन प्रकारले सञ्चालन हुन्छ त्यो खालको कुराहरूलाई अप्नाउन थालिएको हामी देख्छौँ। अनि सबै उनीहरूले गर्ने निर्णयहरू पनि संसारको सङ्घ संस्था अथवा संसारको कर्पोरेसनहरूमा कस्तो प्रकारले गरिन्छ त्यसरी गर्न मान्छेले सुरु गरेका हुन्छन्। अनि तपाईँहरू मैले परमेश्वरको वचनलाई राम्रोसँग अध्ययन गरेर राम्रोसँग ज्ञान पाएका छैनौँ भने हामी के गर्छौँ? मण्डलीलाई पनि प्रजातान्त्रिक ढङ्गले भोट गरेर सबैको विचार लिएर, कतिचोटि विचार ठिकै छ तर त्यो विचार जहिले पनि बाइबलको विचार हुनु पर्यो, बुझ्नुहुन्छ? पवित्र आत्माको अगुवाई हुनु पर्यो। त्यसैले यो सिरियस कुरा हो। कुनै पनि कुराको निर्णय गर्दाखेरि हामीलाई पक्का निश्चय हुनुपर्छ कि यो परमेश्वरको इच्छा हो, यो वचन अनुसारको छ। त्यसपछि अर्को पोइन्ट के हुन्छ भने, जहिले पनि मण्डलीको निर्णय चाहिँ भोटिङ गरेर बहुमत र अल्पमतमा होइन कि एनानमस भन्छ नि, सम्पूर्णको सहमतिमा हुनुपर्छ, किन परमेश्वरको वचन अनुसार हुनुपर्छ। यो केही कुराहरू हामीले नसिकेर अगुवा भइरहेछौँ कतिचोटि, अनि त्यसले गर्दाखेरि मान्छेले धेरै गल्तीहरू गरिराखेको हुन्छन्। त्यसैले यो मण्डलीको जुन बोर्ड हुन्छ, कुनै पनि सब्जेक्ट कुनै विषयमा बोर्डमा छलफल गर्दाखेरि होसियारी हुनुपर्छ, किनभने यहाँ मान्छे बोल्न सक्ने बढी मान्छेको व्यक्तिगत स्वार्थ अथवा कुनै इन्ट्रेस्ट, त्यो कुरो चाहिँ मैले भने त्यसमा त्यो चाहिँ हुनुपर्छ। यो सबै शारीरिक कुराहरू मर्नुपर्छ। परमेश्वरको वचन र परमेश्वरको इच्छा र उहाँको उद्देश्य पुरा हुन्छ कि हुँदैन, त्यस कारण यो सिरियस कुरा हो। मण्डली कुरा सिरियस कुरा हो, जुन चाहिँ तपाईँ हामीले कतिचोटि गरेका छैनौँ त्यसरी सिरियसली, होइन? त्यसैले यो कुरालाई ध्यान दिनु र बुझ्नु, बाइबलीय हिसाबले बुझ्नु एकदम महत्त्वपूर्ण कुरा हो, किनभने यो परमेश्वरको सृष्टिको कुरा हो। तपाईँहरू मैले जब परमेश्वरको सृष्टिभन्दा फरक खालको निर्णय गर्न पुग्छौँ नि, तपाईँहरू म परमेश्वरको अगाडि परमेश्वरभन्दा बाठो हुन खोज्छौँ, त्यो डरलाग्दो कुरा हो। नयाँ नियमको मण्डली त्यस प्रकारले त्यो संसारिक तरिकाले अथवा मान्छेको बुद्धिले चल्न सक्दैन, हुनै सक्दैन, किनभने त्यसको सिर यसो हुनुहुन्छ। मण्डली त एउटा जीवित अर्गानिजम हो, त्यहाँ हरेक कुरा हुन्छ पवित्र आत्माको शक्तिमा, परमेश्वरीय शक्तिमा, परमेश्वरको राज्यमा, राजा परमेश्वर। त्यसैले मान्छेले त्यो कुरै नबुझिकन आफ्नो स्वार्थ पुरा गर्नलाई धेरै मण्डलीलाई प्रयोग गर्ने मान्छेहरू दिनदिनै नर्कको बाटो सोझाइराखेका हुन्छन्। प्रियहरू, यो कुरो ध्यान दिनुपर्छ। मण्डलीले मण्डलीको जन्म येशु ख्रिस्टको मृत्यु र बौरी उठाइबाट भएको हो। पहिलो मण्डलीको साँचो चिन्ह, एकदमै टटकारो चिन्ह भनेको चाहिँ मण्डलीले ख्रिस्टको जीवनमा सहभागी भएको हुन्छ, अथवा त्यो मण्डलीको मुख्य भाग येशुको हुन्छ, त्यहाँ येशु प्रभु उपस्थित हुनुहुन्छ। मण्डलीको जीवन ख्रिस्टमा चाहिँ ख्रिस्ट मात्र त्यसको मुख्य केन्द्र हुन सक्नुहुन्छ। उहाँको मण्डलीको हरेक साँचो सदस्य, नयाँ जन्म पाएका सदस्यहरू पवित्र आत्माद्वारा नयाँ गरी जन्मिएको हुनुपर्छ र ऊ पवित्र आत्मामा भरिएको हुनुपर्छ निरन्तर। जब कोही मान्छेले, बाइबलमा हामीले के हेर्छौँ, कुनै बेलामा पवित्र आत्मालाई सन्ताप हुने कामहरू केही हुन्? जब स्वार्थबाट, जब घमण्डबाट, जब संसारिक इच्छाबाट, जब अभिलाषाबाट, लोभबाट, कुनै पनि संसारिक तवरको, शारीरिक अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखीबाट कुनै कुरा आउँछ प्रियहरू हो, त्यतिखेर परमेश्वरको अगाडि समस्या हुन्छ। त्यतिखेर हामी पवित्र आत्माले भरिपूर्ण भइराख्न सक्दैनौँ, उहाँलाई सन्ताप गर्छौँ। त्यसैले मण्डलीको साँचो सदस्य चाहिँ पवित्र आत्माद्वारा भरिएको हुनुपर्छ। यसको मतलब मण्डलीहरू कुनै पनि, मण्डलीहरूका कुनै पनि कुनै पनि कुरा जो मण्डलीमा क्रियाकलापहरू हुन्छन् यो संसारिक मानिसले सञ्चालन गर्ने संस्था जस्तो हुन सक्दैन। त्यही कारण हामीले त्यसमा धेरै ध्यान दिनुपर्छ। संसारको संस्था वा व्यवस्था सञ्चालन गरिने कुरा चाहिँ ख्रिस्ट येशुको चर्च सञ्चालनको निम्ति संसारको तरिकाबाट चलाएर पर्याप्त हुँदैन, किनभने मण्डली भनेको त परमेश्वरको शक्तिबाट मात्रै हुनसक्छ, होइन? यो कुरा चाहिँ हामीले हेऱ्यौँ। अब हामी एल्डर वा डिकनको बारेमा अलिकति हेर्छौँ। जब प्रभु येशु उहाँको पुनरुत्थानपछि उहाँका चेलाहरूलाई प्रेरितको रूपमा उहाँले पठाउनु भयो, उहाँले मण्डलीको जग कसरी लगाउने भन्ने कुराको शिक्षा इन्स्ट्रक्सन ती प्रेरितहरूलाई चेलाहरूलाई दिनुभयो। अनि पावलले भन्छन् परमेश्वरले उहाँको अनुग्रहमा मलाई दिनुभयो भनेर पहिलो कोरन्थी 3:10 पहिलो कोरन्थी 3:10 हामीले यो कुरा पाउँछौँ। पहिलो कोरन्थी 3 मैले 2:10 लेखेर छ, मलाई यो चाहिँ 3 हो। त्यस्तो हुन्छ कहिलेकाहीँ। मलाई दिएको परमेश्वरको अनुग्रह अनुसार घर बनाउने निपुण कालीगरले जस्तै मैले जग बसाले र अर्काले त्यसमाथि घर बनाउँदै जान्छ, त्यसमाथि बनाउँदै जाने हरेक मानिसले कसरी बनाउँदैछ सो ध्यान देओस्। पावलले यहाँनिर यो चाहिँ 3:10 है, पावलले यहाँनिर के भन्छ, मलाई दिएको परमेश्वरको अनुग्रह अनुसार घर बनाउने निपुण कारिगरले जस्तै मैले जग बसाले, त्यसरी मण्डलीको जग बसाल्ने कुरामा परमेश्वरले नै पावललाई येशु प्रभुले नै छान्नु भयो र उसलाई अनुग्रह गर्नुभयो र येशु ख्रिस्टमा उनले जग बसालेको कुरा हामी यहाँ देख्दछौँ। अनि त्यसपछि त्यही पहिलो कोरन्थी 3:11 गऱ्यौँ भने किनकि जुन जग बसालिएको छ सो येशु ख्रिस्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। त्यसैले मण्डलीको जग चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ जुन प्रेरितहरूले बसालेका हुन् भनेर हामीले बाइबलमा सधैँ पढ्छौँ। प्रेरितहरूले बसालेको जगमा त्यो जग चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ, त्यसैले त्यो जग भन्दा बाहेक अर्को येशु बाहेक अरू कुनै जग छैन। अनि प्रेरितको शिक्षामा यही कुरालाई क्लियर गरिएको छ। त्यसैले येशु ख्रिस्टको जगमा बसालिएको मण्डली मात्रै ख्रिस्टको मण्डली हुन्छ, ख्रिस्ट बाहेक अर्को कोही पनि अरू कुनैमा पनि जग हुन सक्दैन। येशुको बारेमा यो सत्य शिक्षालाई घोषणा गर्नु प्रेरितहरूको जिम्मा थियो, जसले साँचो चर्च कस्तो हुन्छ र कसरी वृद्धि अथवा विकास हुनुपर्छ भन्ने कुराको वर्णन गर्दछ। यो जगमा चाहिँ मण्डली के हो र कसरी हुन्छ अथवा येशु प्रभुले गर्नुभएको जुन बलिदान अथवा मुक्तिको काम छ त्यो सबै कुरा चाहिँ मण्डलीको जग हो, येशु प्रभुले गर्नुभएको काम। त्यसैले जेरुसलेमको सुरुको मण्डलीको बारे प्रेरितहरूको पुस्तकमा जब हामी पढ्छौँ त्यहाँ हामी के देख्न सक्छौँ भनेदेखि येरुसलेमको मण्डलीका एल्डरहरू प्रेरितहरू थिए। मण्डलीको पहिलो मानव एल्डरहरू चाहिँ यिनीहरू नै थिए। मानिसहरूबाट जो मण्डलीको एल्डर भएका ती प्रेरितहरू जेरुसलेमको मण्डली सुरुको मण्डली थियो। अनि प्रेरित 6 सुरुको मण्डलीमा विधवाहरूलाई हेरचाह गर्ने कुरामा जब समस्या भयो प्रेरित 6 हामी देख्छौँ, अनि त्यो विषयलाई प्रेरितहरूको बिचमा ल्यायो अनि उनीहरूले मण्डलीको अगुवाहरूको हिसाबले त्यो विषय मण्डलीको अगाडि उनीहरूले ल्याए। त्यसपछि त्यहाँ के छ, उनीहरूले दुई मुख्य सेवा, उनीहरूले त्यतिखेर त्यो प्रेरितहरूले के निर्णय गरे ती अगुवाहरूले भन्दाखेरि दुईवटा मुख्य काम त्यो प्रेरितहरू अथवा यी मण्डलीका अगुवा एल्डरहरूको जिम्मा चाहिँ दुईवटा मुख्य काम त्यसको बारेमा उनीहरूले यहाँ भनेका छन्। अनि त्यो चाहिँ त्यसलाई नै उनीहरूले प्रार्थना गर्नु प्राथमिकता दिनुपर्ने र त्यसैमा समय बिताउने पर्ने कुरा चाहिँ उनीहरूले बुझेका थिए। अनि प्रेरित 6:4 त्यो लेखिएको छ, तर हामी चाहिँ प्रार्थना र वचनको सेवाकाईमा सम्पूर्ण समय दिनेछौँ। त्यसैले प्रेरितहरू पहिला मण्डलीका यी एल्डर बिसप अथवा ओभरसियर जो हुन्छन् मण्डलीका अगुवाहरूको पहिलो काम भनेको प्रार्थना थियो। त्यसले हामीले तिमोथीको दुई अध्यायबाटै यो प्रार्थनालाई प्राथमिकता दिने कुराहरूको बारेमा हामीले सिक्दै आइराखेका छौँ। दोस्रो कुरा चाहिँ वचनको सेवकाई भनेको चाहिँ प्रचार गर्ने काम होइन, वचनको घोषणा गर्ने काम। त्यसैले पहिलो कुरा चाहिँ निरन्तर प्रार्थना। त्यसैले कुनै पनि मण्डलीको अगुवा हुने भनेको चाहिँ तिनीहरू प्रार्थनामा निरन्तर लाग्नुपर्ने हुन्छ परमेश्वरको वचन। दोस्रो कुरा चाहिँ उनीहरूले परमेश्वरको प्रचार वचन प्रचार गर्नुपर्ने हुन्छ। त्यसैले जब यो समस्या उनीहरूले जब त्यो विधवाहरूलाई हेर्नुपर्ने कुराको बारेमा समस्या आयो अनि यो एल्डरहरूले चाहिँ त्यो कुरालाई समय दिन नमिल्ने भएपछि त्यो सबै विषयलाई चाहिँ मण्डली अगाडि ल्याएर उनीहरूले प्रार्थना गरेपछि त्यसपछि सातजना मण्डलीका सातजनालाई डिकनको सेवामा नियुक्त गर्ने डिसिजन गरेर उनीहरूले डिकनको सेवामा नियुक्त गर्दछन् होइन। यी डिकनहरू विधवाहरूलाई खाना बाँड्ने कामको त्यसको लागि उनीहरू चाहिँ इन्चार्ज हुनुपर्ने थियो, ताकि एल्डरहरूलाई चाहिँ उनीहरूको आफ्नो मुख्य कामहरू जो दुईवटा काम छ त्यसमा बाधा नहोस्, उनीहरूलाई फुर्सद निस्कियोस्। अनि त्यसै गरी जेरुसलेम मण्डली जेरुसलेमको सहर बाहिर बढ्न थाल्यो, फैलियो। अनि पहिला सुरुमा के थियो, त्यही प्रेरितहरूले नै सबै जहाँ जहाँ सङ्गति छ भेट्न जान्थे, जहाँ जहाँ छ त्यहाँ प्रार्थना गर्थे, जहाँ जहाँ छ त्यहाँ प्रचार गर्न जान्थे। तर सुसमाचार बाहिर गयो अनि मण्डली जेरुसलेमबाट बाहिर जान थाल्यो, यहुदिया र सामरियामा फैलियो। त्यसपछि के भयो, उनीहरूले त्यहाँका स्थानीय मण्डलीहरू सबै ठाउँमा पुग्न उनीहरूले भ्याउन सकेनन्। उनीहरूले सुरु सुरुमा कोसिस गरे होला। अब उनीहरू अझै आत्मिक जागृति बढ्दै गएपछि के भयो, अन्य सहरहरू जस्तो एन्टियोक जुन चाहिँ अन्य जातिको सहर, एन्टियोकको मण्डली जहाँ चाहिँ पहिलोचोटि क्रिस्चियन परमेश्वर येसुको चेलाहरूलाई क्रिस्चियन भनियो भनेर हामीले पढ्छौँ, पावलले त्यहाँ प्रचार गरेको हामीलाई धेरै कुरा थाहा छ होइन। त्यसपछि जसरी एन्टियोक र सिरियामा पनि यो मण्डली सुरु हुन थाल्यो, त्यसपछि प्रेरितहरूले यो सबै ठाउँमा गएर शिक्षा दिनु प्रचार गर्नु असम्भव भयो, उनीहरूले नसक्ने भए। त्यसपछि प्रेरितहरूले बुझ्न थाले कि मण्डली यति व्यापक रूपले फैलियो कि सबै ठाउँमा प्रेरितहरू चाहिँ पुग्न चाहिँ सम्भवै भएन। त्यसपछि प्रत्येक मण्डलीमा तिनीहरूको स्थानीय मानिसहरूद्वारा नै मण्डलीका एल्डरहरू नियुक्ति गर्न उनीहरूले सुरु गरे, जुन कुरा हामी बाइबलमा देख्छौँ। कतिचोटि पावलले तिमोथीलाई तितसलाई यो कुरा यो काम अह्राएका छन्, अनि त्यो स्थानीय मण्डलीमा अनि उनीहरूको छानिएको के भन्छ बिसप अथवा एल्डरहरूले चाहिँ त्यहाँ सङ्गति दिनुपर्ने हुन्थ्यो। त्यसपछि हामी के छौँ, यी एल्डर र छानिएकाहरू, एल्डर र बिसपहरू जो छानिएका हुन्छन् तिनीहरूमध्ये धेरै नयाँ विश्वासीहरू पनि थिए, उनीहरू अन्य जातिहरूबाट विश्वासमा आएका र धेरै काँचा थिए होइन। अनि त्यसैले प्रेरितहरू यी मण्डलीहरूमा जान्थे र उनीहरूले सबै कुरा मूल्याङ्कन गरेर हेर्थे कि त्यहाँ कसरी चलिरहेको छ, नयाँ एल्डरहरूले साँचो सेवा गर्दैछन् कि छैनन्। त्यसैले यहाँनिर मण्डलीमा चाहिँ हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भनेदेखि, मण्डलीमा पास्टर एल्डर अनि जो नयाँ अगुवाहरू हुन्छन्, यो एकअर्काको सम्बन्ध भनेको चाहिँ एकअर्काले मेन्टोर गर्ने कुराहरू एकदम महत्त्वपूर्ण छ। र आजको मण्डलीमा सबभन्दा ठुलो समस्या मैले के देखेको छु, अस्तिदेखि मैले भनिरहेको छु, त्यो चाहिँ त्यो के हो भने चाहिँ उनीहरू एकैचोटि अगुवै हुने, पास्टरलाई गरिराख्न चाहँदैन। त्यसले तपाईँ चर्चमा आउनुहुन्छ भनेदेखि चाहिँ पास्टरले चाहिँ अरूले सबैले मलाई मान्नुपर्छ भन्ने पनि पोइन्ट छैन यहाँनिर। त पोइन्ट चाहिँ के छ भनेदेखि, हामी आफूभन्दा सिनियर अगुवालाई मान्नुपर्छ, अगुवाहरूको आज्ञा पालन गर्नुपर्छ। यो महत्त्वपूर्ण कुरा छ बाइबलीय शिक्षामा, यो सबै कुरा छ। उनीहरूले परमेश्वरको इच्छा गरेका छन् कि छैनन् भन्ने चाहिँ यिनीहरूले गएर पत्ता लगाउँथे प्रेरितहरूले, अनि उनीहरूले पावल प्रेरितहरू आफै नभ्याएपछि उनीहरूले तिमोथी तितस जस्ता मान्छेहरूलाई पठाउन थाले, अनि उनीहरू गएर ती कुराहरूमा गएर जसरी अहिले हामीले तिमोथीको बारेमा हेरिराखेका छौँ, एफिससको मण्डलीमा यो तिमोथीलाई लेखेको चिठी जो तिमोथीले त्यहाँ पढ्नु पर्थ्यो र त्यहाँ सबै सुधार ल्याउनु पर्थ्यो होइन, अनि मण्डलीका विश्वासीहरूलाई क्रिस्चियन विश्वासबारे शिक्षा दिन्थे, यिनीहरूले दिइरह हामीले देख्छौँ। त्यसैले यहाँ तिमोथी जुन अहिले एपिसीमा छन् उनी त्यहाँको पास्टरको रूपमा गएको होइन, तर त्यहाँको मण्डली, त्यहाँको अगुवा, त्यहाँको एल्डरहरूलाई तालिम दिएर त्यसलाई इस्टाब्लिस गरेर सुधार गरेर सही बनाउने, त्यसपछि त्यहीँ बसिराख्ने होइन। यो कुरा हामीले क्लियर बुझ्नुपर्छ। बाइबलमा यस्तो खालको सेवाकाईको बारेमा हामीलाई थाहा छ। एल्डरहरूको दुई मुख्य जिम्मेवारी भनेको चाहिँ जेरुसलेमको मण्डलीका प्रेरितहरूको जस्तै तिनीहरूले निरन्तर प्रार्थना र मा समय बिताउने र परमेश्वरको वचनको सेवा गर्ने। यो हरेक, त्यसैले कुनै पनि व्यक्ति मण्डलीमा म चाहिँ पास्टर अथवा म चाहिँ एल्डर हुँ भन्छ भने परमेश्वरको अगाडि उसले समर्पणता गर्नु पर्यो कि उसको समय प्रार्थनामा प्रशस्त बित्नु पर्यो, निरन्तर प्रार्थना गर्नु पर्यो, अनि वचन प्रचार गर्ने कुरामा, वचन अध्ययन गर्ने कुरामा है उनीहरूले परमेश्वरको वचन अध्ययन गर्नु, शिक्षा दिनु, प्रचार गर्नु पर्थ्यो त्यतिखेर। अनि प्रार्थनाद्वारा उनीहरूले येशु प्रभुको इच्छा के छ, कहाँ के गर्नुपर्छ, कसलाई कसरी गर्नुपर्छ, त्यो सबै परमेश्वरको इच्छा अगुवाई चाहिँ प्रार्थनाद्वारा हुन्थ्यो। प्रार्थनाद्वारा त्यो डिस्कभरी हुन्थ्यो, त्यो पत्ता लाग्थ्यो र मण्डलीलाई उनीहरूले शिक्षा दिन सक्थ्यो, किनभने सबै मण्डलीको शिर येशु हुनुहुन्छ, शिरले नै मण्डली चलाउनुहुन्छ। तर त्यहाँ सेवा गर्ने मान्छे चाहिँ शिरबाट डाइरेक्सन चाहिन्छ, त्यो प्रार्थनाद्वारा हुन्छ। त्यसैले मण्डलीका सदस्यहरूको सेवा र तालिमलाई सुसज्जित गर्ने काम चाहिँ अर्को अर्को काम पनि ती अगुवाहरूको, प्रचारकहरूको होइन। त्यसको बारेमा अर्को हप्ता म सिकाउँछु, आज हाम्रो टाइम करिब करिब धेरै नै बितिसकेको रहेछ। तर एक दुईवटा पद यहाँ पढ्न चाहन्छु, यहाँनिर यो पद पढ्न चाहन्छु, अनि यहाँ चाहिँ एफिसी 4:11 के छ भने, अनि एउटा वरदानहरू चाहिँ, उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका सदस्यहरू, कोही शिक्षकहरू बनुन्। अनि यहाँनिर के छ कि ख्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हुन्। यहाँनिर के छ भनेदेखि ख्रिस्टको शरीर निर्माण होस्, सन्तहरू सुसज्जित हुन्। यहाँ सन्तहरू चाहिँ मण्डलीका हरेक विश्वासीहरू। त्यस कारणले यहाँनिर एउटा प्रश्न के आउँछ भनेदेखि, मण्डलीमा सेवक मिनिस्टर को को हो? धेरै जस्तो मान्छेको विचारमा पास्टर गुरुबा होइन, पास्टर गुरुबा, अरू बाँकी चाहिँ एक्सपेक्टेटर भन्छ नि, स्पेक्टेटर भन्छ अङ्ग्रेजीमा, दर्शक जस्तै। यसले हामीले यो मण्डलीको यो खालको अवस्थालाई परिवर्तन गर्नुपर्छ, त्यो हाम्रो प्रार्थना हुनुपर्छ। हाम्रो धेरै जस्तो मण्डली पास्टर अथवा एक दुईजना अरूले चलाउँछ, बाँकीलाई को चर्चमा आए पनि मतलब छैन, को गए पनि मतलब छैन, अझ अर्कै चर्चमा जा भनेर सल्लाह दिन्छ कहिले काहीँ, उनीहरू आत्मामा बढेको पनि केही मतलब छैन, चर्च घट्यो भनेदेखि पास्टरलाई दोष आउँछ। र बाइबलमा के छ त्यो कुरो अर्को हप्ता हामी सिक्छौँ, हरेक विश्वासीहरू मिनिस्टरहरू हुन्, सेवकहरू, परमेश्वरको सेवाकाई गर्नेहरू हुन्, अनि तिनीहरूलाई सुसज्जित बन्नुपर्छ, तालिम पाउनुपर्छ, शिक्षा पाउनुपर्छ। अनि तपाईँलाई मैले अर्को एक दुईवटा पद पनि पढ्छु त्यहाँ, म सिद्धिसक्यो। तर यो एफिसी 4 अध्यायमा धेरै कुरा छ, त्यसपछि 13 पदमा के लेखेको छ, यहाँ छ, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौँ र परिपक्व मानिस पनि ख्रिस्टमा पूर्णताको नापसम्म पुग्दैनौँ, त्यो सुसज्जित हुने कुरा चाहिँ त्यो हो। अनि यो ख्रिस्टको नापमा पुग्ने चाहिँ पास्टर एल्डर होइन, उनीहरू पनि हो तर मण्डलीका सबै विश्वासीहरू। अनि यहाँनिर के छ, यसरी हामी छलले अघि पछि हुत्याएका धार्मिक सिद्धान्तले, प्रत्येक बतासले, सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूको जाल झेल र धूर्तता र फट्याइले यता र उता यताउता उडाइएका बालकहरू जस्ता नहौँ। अब तपाईँलाई मैले के भन्छु भने, यो यताउता उडाइएका बालकहरू जस्ता, त्यो छालले उता उडाउने बालकहरू जस्ता विश्वासीहरू किन हुन्छन् थाहा छ? उनीहरूलाई वचन सुन्ने, पढ्ने, त्यसलाई बुझ्ने, मण्डलीमा उपस्थित भएर परमेश्वरको बारेमा सिक्ने त्यो जाँगर छैन, त्यो मोटिभेसन छैन, त्यो मेहनत गर्न चाहँदैनन्, खालि एक्सपेक्टेटर। तर बाइबलमा चर्च भनेको चाहिँ, सन्तहरू भनेको चाहिँ त्यो सुसज्जित हुनुपर्ने, शिक्षालाई सही प्रकारले बुझ्नुपर्ने, जे विचार पनि गरेर हुँदैन। तपाईँलाई त्यसको बारेमा धेरै शिक्षा दिन सक्छु म, त्यसैले अब एक दुईवटा पोइन्ट तपाईँले यहाँ मैले अब आउने दिनहरूमा हामी अर्कोचोटि हेर्दाखेरि सिक्ने कुराहरू तपाईँलाई म भन्न चाहन्छु। पहिलो कुरा चाहिँ यो यो पहिलो तिमोथी 3 अध्यायको 1-7 सम्मको कुरामा चाहिँ हामीले के हेर्छौँ, यो पोइन्ट हेर्छौँ एल्डर अथवा डिकनको बारेमा। यो पदहरू छ यहाँ, अर्को चाहिँ सदस्य सेवकहरू र सुसज्जित गर्ने कुरा, त्यसको बारेमा हेर्छौँ। एल्डरहरूको काम, उनीहरूको एकम्प्लिसमेन्ट भन्छ, उनीहरूले पुरा गरिराखेको, उनीहरूको भूमिका, इक्विपिङ मेम्बर्स एन्ड मिनिस्टर्स। यो मिनिस्टर भनेको चाहिँ तपाईँलाई म भन्न चाहन्छु सेवक, मिनिस्ट्री गर्ने। अनि तपाईँलाई मैले प्रश्न गरेँ भने मेम्बर मिनिस्टर्स, त्यसरी चर्चको एल्डर डिकन मात्रै मेम्बर मिनिस्टर होइन, पास्टर मात्रै होइन, एभ्री मेम्बर, एभ्री, त्यही कुरोमा गडबड छ, हरेकले गर्नुपर्छ। त्यो तपाईँले एबिसी 4:11-13-14। अनि अर्को चाहिँ एल्डरको योग्यता हामी अर्को दिन हेर्छौँ, त्यसपछि त्यो चाहिँ यहाँनिर पहिलो 3:2-6 छ। अनि एल्डरहरूको उपलब्धिहरू अथवा एकम्प्लिसमेन्ट, अनि नयाँ नहोस् ताकि ऊ शैतानको पासोबाट बचोस्, त्यो कुरा चाहिँ अर्को पोइन्ट छ, त्यो कुरा म आउने दिनमा तपाईँलाई सिकाउँछु। यहाँनिर मैले सिकाउने पोइन्टहरूमा तपाईँलाई पहिला कुरा चाहिँ यो एल्डरहरूको योग्यताको बारेमा, होइन, यो मैले 15 पोइन्ट छ यहाँनिर, तपाईँलाई सरसर्ती पढिदिन्छु। आज पनि मैले किन यसलाई सबै एक्सप्लेन गर्नुपर्छ, तर आज म किन पढ्न चाहन्छु भनेदेखि ताकि तपाईँलाई अलिकति सम्झना होस्, यो सबै यही बाइबलमै छ, होइन। कसैले दोष लगाउन नसक्ने, त्यो चाहिँ 3:2 एबोभ रिप्रोच भन्छ, कसैले दोष नलगाएको, दोष नभएको, केही पनि कुरा नभएको, होइन। अहिले जस्तो नेताहरूलाई छ नि, कसैलाई कुनि के को दोष लाग्छ, कसैलाई के को दोष लाग्छ, तपाईँलाई अनि उनीहरूको मुद्दा चलाइरहेको छ त्यस्तो, तर हामी ख्रिस्टमा हुनेहरूको चाहिँ त्यस्तो दोष लाग्ने हुनु हुँदैन। अनि अर्को पोइन्ट, दोस्रो नम्बरमा एउटै पतिका पति, एउटै पत्नीका पति, यो पनि महत्त्वपूर्ण छ। तेस्रो नम्बरमा संयमित, टेम्परेट भन्छ। अनि त्यो मैले यहाँनिर त्यो ऊ पनि लेखेको छु, के अरे ग्रिक शब्दमा चाहिँ नेपोलियन भन्दो रहेछ, वेल ब्यालेन्स, यसको मतलब चाहिँ त्यो 3:2-3 पनि छ। चौथो योग्यता चाहिँ समझदार, होइन, यो संयमी र समझदार नेपालीमा हामी कहिलेकाहीँ अलिकति मिसअन्डरस्ट्यान्डिङ गर्छौँ, हामीले राम्रोसँग बुझेका छैनौँ। सेल्फ कन्ट्रोल, यो चाहिँ ग्रिक शब्दमा चाहिँ सोफोरा भन्छ, सफ्रोना, सफ्रोना, यो समझदार। अर्को चाहिँ यो सेल्फ कन्ट्रोल, समझदार हामी अलिक बुझ्दैनौँ, सेल्फ कन्ट्रोल भनेको चाहिँ आफूलाई कन्ट्रोल गर्न सक्ने, उच्छृङ्खल अथवा एकदम कहिलेकाहीँ आवेगमा आउने र कहिलेकाहीँ रिसै हाल्ने, कहिलेकाहीँ रियाक्सन गरिहाल्ने, कहिलेकाहीँ बम्पर हुने, त्यस्तो होइन, सेल्फ कन्ट्रोल भएको, होइन, संयमित हुन्छ, होइन, संयमित यहाँ पनि छ। सम्मानित भनेको चाहिँ रेस्पेक्टेबल, मान्छेले उसलाई आदर गरेको हुन्छ, होइन। अर्को अतिथि सत्कार गर्ने, हस्पिटेबल। अनि सिकाउनमा सिपालु, पहिला कुरा यो कसको बारेमा कुरा गर्छ, एल्डर अथवा बिसप अथवा पास्टर, एउटै पद हो, त्यसैले यो कुरो हामीले बुझ्नु पऱ्यो। त्यसपछि मतवालीपन होइन भनेको चाहिँ के भन्छ, मतवालीपन, रक्सी जान नखाने। अर्को चाहिँ रिसाएर झगडालु हुनु हुँदैन, कोही कोही मान्छे तुरुन्तै झगडा गर्ने, रिसाउने हुन्छ नि, वास्तवमा ख्रिस्टमा विश्वास छ, रिस आउन सक्छ मान्छेलाई, तर हामीले रिसाउनु हुँदैन, परमेश्वरमा सबै कुरो राख्नुपर्छ। अर्को विनम्र, जेन्टल भन्छ यसलाई, कोमल हृदयको पनि भन्छ, कोमल, झगडा नगर्ने, यहाँ अर्को पोइन्ट पनि छ। धनको लोभ नगर्ने, नट अ लभर अफ मनी, त्यसैले कोही मान्छेको, यो चाहिँ हरेक व्यक्तिको भित्री कुरा हो, कसैले बाहिरबाट भनेर उसले सिक्दैन, यसुको अगाडि प्रस्ताव गर्नुपर्छ, किन यो स्वर्गसँग सम्बन्ध छ। मान्छे लोभी छ भनेदेखि त स्वर्ग जाँदैन नि, त्यो त बाइबलमा क्लियर छ। आफ्नो घर राम्ररी चलाउन सक्ने, 4 पदमा छ यो। तिनी नयाँ विश्वासी होइनन्, 6 पदमा छ। अनि बाहिरकाहरूका दृष्टिमा पनि तिनी असल ठहरिनुपर्छ, होइन, गुड रिप्युटेसन विथ आउटसाइडर, त्यो कुरा चाहिँ हामी त्यहाँ देख्छौँ। अर्को एउटा पनि म तपाईँलाई भन्न लागेको थिएँ, त्यो चाहिँ मैले कता राख्यो, यो कुरा, अब यो बिसप एल्डर यो अर्को हप्तामा सिक्ने हो, तर तपाईँलाई अलिकति यसको पनि यति भनेर सिद्धाउँछु। हामीले जुन चाहिँ एल्डरको बारेमा अथवा बिसपको बारेमा अथवा पास्टरको बारेमा जुन एकदेखि पहिलो तिमोथी 3:1-7 हेर्दैछौँ, ती कुराहरूलाई बाइबलमा अरू ठाउँमा के शब्दले त्यसलाई सम्बोधन गरिएको छ? त्यो पद एउटै हो, काम एउटै हो। यहाँनिर मान्छेहरूले कसैले बिसप भन्छ, पास्टर भन्छ, एल्डर भन्छ, होइन? त्यो चाहिँ कहाँ छ? पहिलो तिमोथी 3:2 हामीले भर्खरै पढेको छौँ, त्यो बिसप त्यहाँनिर लेखेको छ। रोमी 12:8 मैले यहाँ ग्रिक शब्द पनि लेखिरहेको छु, त्यो लिडर भन्छ अथवा शासन गर्ने, शासक भनौँ, होइन? अनि थिस्लुनिकी 2:12 चाहिँ अगुवाहरू भनेर लेखा छ, त्यही शब्द हो, त्यही एउटै हो। अनि हिब्रू 13:17 चाहिँ यो ग्रिक शब्द हो, अगुवाहरू भनेछ त्यसलाई नि। अनि एफिसी 4:11 चाहिँ पास्टर, पास्टर भन्ने कुरा चाहिँ हामीले त्यहाँ देख्छौँ, त्यो एक ठाउँमा छ, होइन? अनि प्रेरित 20:28 गोठालो, अनि पत्रुस 5:2 चाहिँ गोठालो नै हामीले देख्दछौँ। त्यसले गोठालो भनेको चाहिँ सेपर्ड भन्छ, एकदमै महत्त्वपूर्ण शब्द हो। सेपर्ड भन्ने बित्तिकै त्यो नामभन्दा पनि त्यसको कामले देखाउँछ। त्यसैले यो एल्डर अथवा बिसप अथवा पास्टर भन्ने व्यक्ति चाहिँ सेपर्डको हृदय हुन्छ। अब यसको बारेमा हामीले अध्ययन अझै अर्को हप्ता गर्छौँ, अनि तपाईँलाई आज खालि ब्याकग्राउन्ड, होइन? त्यसले हामी के सिक्दैछौँ भनेदेखि नि, चर्च मण्डली त्यो ख्रिस्टको शरीर हो, त्यसको मेम्बरदेखि लिएर अगुवादेखि लिएर त्यसको सञ्चालनदेखि लिएर त्यहाँको उद्देश्यदेखि लिएर त्यहाँ कसरी के कुरालाई महत्त्व, यो सबै कुरा हामी हेरिरहेछौँ। त्यसको योग्यता हामी सम्पूर्ण रूपमा हेर्न चाहन्छौँ। आज तपाईँ र मेरो निम्ति सबभन्दा ठुलो काम, जो म जस्तो तपाईँहरू कतिजना हुनुहुन्छ, हाम्रो काम भनेको चाहिँ मण्डली बाइबलीय प्रकारले सञ्चालन होस्। तपाईँ र मेरो बोलावट त्यसैको लागि भएको छ, जसरी पावल परमेश्वरले बोलाउनु भयो र उनले यति धेरै पत्रहरू लेखेका छन् जुन हामी आज सिक्न सक्छौँ। त्यसको मुख्य कुरा के थियो भनेदेखि, मण्डलीलाई येसुको चरित्रमा परिवर्तन गर्ने, मण्डली येसुको शरीर जस्तो सञ्चालन हुने। किन मण्डली भनेको त परमेश्वर आफै उपस्थित भएको ठाउँ हो, यो कहिले पनि भुल्नु हुँदैन। क्रिस्चियन भनेको पनि येसु प्रभु अथवा परमेश्वर आफै उपस्थित हो भएको व्यक्ति हो। त्यही कारण हामीले कुनै पनि समय, आज यहाँ चाहिँ कसैले देखाएको छैन, जे गरे नि हुन्छ, त्यस्तो कुरा तपाईँ र ममा आउन सक्दैन। सबै कुरामा हामी पवित्र रहन्छौँ, तथस्थ रहन्छौँ। यो कुरो नबुझ्दाखेरि हामीले गलत गरिराखेको हुन्छौँ, अनि त्यसो भन्दै गर्दा प्रशस्त मान्छे तपाईँले देख्नुहुन्छ, गलत तपाईँको आफ्नै चिनेको नजिकको मान्छे देख्नुहुन्छ। उसले गरे हुनाले ठिक हुँदैन, सबैलाई एउटै बाटो हो, साङ्ग्रो ढोका। येशु प्रभुको 5:6-7 पढ्नुहोस् न, सबै कुरा छ क्लियर, तैपनि हामी त्यति ख्याल गर्दैनौँ। त्यस कारणले यो परमेश्वरको सेवाकाईको बारेमा विचार गर्दाखेरि एकदम गम्भीर विषय हो। यो संसार हाम्रो घर होइन, हाम्रो नागरिकता स्वर्गमा छ, प्रियहरू हो। यो संसार जति दिन बस्छौँ रमाइलोसँग बस्न सकिन्छ, परमेश्वरले यहाँ पनि सबै कुरा पनि दिनुहुन्छ। तपाईँले यहाँ पनि आफ्नो सपना देख्नु, आफ्नो विकास गर्नु नराम्रो कुरा छैन, तर तपाईँ र मेरो जीवनको केन्द्र चाहिँ येशु प्रभु, परमेश्वरको राज्य, तपाईँ र मैले हिँड्ने बाटो चाहिँ परमेश्वरको वचन अनुसार पवित्र आत्मा, त्योभन्दा बाहिर चाहिँ क्रिस्चियनिटी छैन। मैले यही विश्वास गरेँ पहिल्यैदेखि, हामी सबैले यही विश्वास गर्नुपर्छ। तपाईँले देखिराखेको धेरै मान्छेहरू सायद प्रभुलाई पछ्याएको छैन, एक दिन सरप्राइज हुने, किनभने हामीले गरेका काम, हामीले लागेको बाटोको सबै लेखिराखेको छ। परमेश्वरको अगाडि गएर क्षमा मागेर शुद्ध हुन सकिन्छ, तर बदलिनु पर्यो, पश्चाताप। हरेक व्यक्तिको लागि पश्चाताप नै एउटा बाटो, जसले चाहिँ आफ्नो बाटो सोझ्याउन सक्छ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ।